यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। सरकारद्वारा आन्तरिक हवाई उड्डयन क्षेत्रमा देखा परेका समस्याको अध्ययन गरी 3 महिनाभित्र प्रतिवेदन पेश गर्न 5 सदस्यीय छानबिन समिति गठन। संगठन विस्तार र पार्टी सम्मेलनहरूलाई प्रभावकारी बनाउने नेकपा माओवादी केन्द्र स्थायी समितिको निर्णय। विश्व मुटु दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइयो। साथै प्रदेशमा मुटु अस्पताल स्थापना गर्ने स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठको प्रतिबद्धता। नेपालमा कोरोना भाइरसको संक्रमण दर घटे पनि संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र जापानको सत्तारूढ़ दलको लिबरल डेमोक्रेटिक पार्टीको नेतामा फुमियो किसिदा निर्वाचित हुनुभएपछि उहाँ प्रधानमन्त्री बन्ने निश्चित।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
हाम्रो। अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले आन्तरिक हवाई उड्डयन क्षेत्रमा देखा परेका समस्याको अध्ययन गरी 3 महिनाभित्र प्रतिवेदन पेश गर्न 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउबाको अध्यक्षतामा आज बसेको बैठकले नागरिक उड्डयन प्राधिकरणका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई हाल हवाई उडान भर्ने कम्पनीहरूका हवाई जहाज र हेलिकप्टरमा विभिन्न समयमा समस्या देखिएकोले उडान सुरक्षालाई त्रुटिरहित बनाउने लगायतका विषयलाई आधार बनाएर अध्ययन गर्ने जिम्मेवारी तोकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित आर्थिक विधेयक 2078 र राष्ट्रिय ऋण उठाउने विधेयक 2078 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम ती विधेयकहरू प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष मधेसी आयोग र मुस्लिम आयोगका अध्यक्षहरूले आयोगको आर्थिक वर्ष 2077-78 छुट्टा छुट्टै वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारी समक्ष मधेसी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तले आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। यसै गरी राष्ट्रपति भण्डारी समक्ष मुस्लिम आयोगका अध्यक्ष समीम मिया अन्सारीले आयोगको आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदन पेश गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। संवैधानिक आयोगले आफ्नो वार्षिक प्रतिवेदन नियमित रूपमा राष्ट्रपति समक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ। नेकपा माओवादी केन्द्रले पार्टीको संगठन विस्तार र पार्टी सम्मेलनहरूलाई थप प्रभावकारी बनाएर अगाडि बढ़ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको स्थायी समिति बैठकमा संगठनलाई अझै व्यवस्थित बनाउन संगठन विभागबाट गरिएको प्रस्तावलाई स्थायी समितिले स्वीकार गरेको बैठकपछि माओवादी केन्द्रका नेता देव गुरूङले जानकारी दिनुभयो। नेता गुरूङले विभिन्न समयमा पार्टी एकता भएका र कार्यविभाजनमा छुटेकाहरूको अध्ययन गरी कार्यदलले प्रतिवेदन बुझाएको र कार्यदलको सुझाव हेरेर सांगठनिक प्रक्रियाहरूमा ध्यान दिने निर्णय भएको जानकारी दिनुभयो। पार्टीको स्कूल विभागलाई व्यवस्थित बनाउन पनि स्थायी समितिमा सुझाव प्रस्तुत भएको र संगठनसँग जोड़िएको विषयमा नै आजको बैठक केन्द्रित रहेको नेता गुरूङले जानकारी दिनुभयो। नेता गुरूङले सरकारमा मन्त्री पठाउने विषयमा गठबन्धनमा रहेका दलहरूबीच बैठक बसेर नीतिगत निर्णय गरिसकेपछि छलफल हुने भएकाले आज स्थायी समिति बैठकमा मन्त्रीहरूका विषयमा छलफल नभएको जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले कोरोनाबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थानका लागि सरकार संवेदनशील रहेको बताउनु भएको छ। गृह मन्त्रालयमा आज आयोजित ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरूसँगको अन्तर्क्रियामा गृहमन्त्री खाँडले कोरोना संक्रमण नियन्त्रण गरी सबै व्यवसाय सामान्य अवस्थामा चल्न सक्ने अवस्था बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। गृहमन्त्री खाँडले कोरोना संक्रमणको जोखिम घट्दै गए, आगामी केही दिनमा नै रात्रिकालीन व्यवसायहरू समेत पूरा समय सञ्चालनको अनुमति दिन सकिने बताउनुभयो। कार्यक्रममा गृह मन्त्रालयका सचिव टेकनाथ पाण्डे तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले रात्रिकालीन व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउन व्यवसायका तर्फबाट समेत आवश्यक पहल हुनुपर्ने बताउनुभयो। कार्यक्रममा व्यवसायीहरूले चौविसै घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने, लामो समय बन्द रहेका व्यवसायको पुनरुत्थानका लागि राहतका प्याकेजहरू ल्याउनुपर्ने, रात्रिकालीन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नियमन तथा सूचीकरणको उचित प्रबन्ध गर्नुपर्ने लगायतका मागहरू राखेका थिए। विश्व मुटु दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। विश्व मुटु दिवसको अवसरमा हार्ट टू हार्ट नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सातवटै प्रदेशमा मुटु अस्पताल बनाउने बताउनुभयो। राज्यमन्त्री श्रेष्ठले मुटु लगायत दीर्घरोगको उपचारलाई सहज बनाउन सरकारले प्रयास गरिरहेको उल्लेख गर्नुभयो। स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आगामी वैशाखसम्ममा सबै नागरिकलाई कोरोना विरूद्धको खोप लगाइने उल्लेख गर्नुभयो। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगीको संख्या बढ़दै गएकाले जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो। त्यस अवसरमा डाक्टर ऋषिराम काफले, डाक्टर बसन्त पन्त, डाक्टर रवि मल्ल, डाक्टर आरपी बराल र कलाकार कृष्ण कणेललाई सम्मान गरिएको थियो। हरेक वर्ष विश्वभर 1,86,00,000 मानिसको मुटु रोगबाट मृत्यु हुने गरेको विश्व मुटु संघले जनाएको छ। नेपालमा पछिल्लो दुई दशकमा मुटु रोगीको संख्या 3 गुणा बढ़ेको छ। नेपालमा मुटु रोगीको संख्या 75,00,000 रहेको अनुमान गरिएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने दर 52.3% घटेको छ। संक्रमित हुनेको संख्या घट्दो र संक्रमण मुक्त हुनेको संख्या बढ़िरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
कोविड 19 को सक्रिय संक्रमितको संख्या गत महिनामा करिब 36,866 रहेको अवस्थाबाट अहिले सक्रिय संक्रमितको संख्या 18,422 पुगेको छ। करिब करिब 2.32% चाहिँ सक्रिय संक्रमित हुनुहुन्छ, त्यो संख्या 4.86% थियो। यसैले एक महिनामा संक्रमणको दर 52.3% घटेको छ। यसको भन्नुको मतलब संक्रमणको दर घटेको छ, जोखिम घटिसकेको छैन। भाइरस हाम्रै समुदायमा धेरै संक्रमित भइराख्नु भएको छ, भाइरस यहीँ छ, त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गर्न नभुलौं।
नेपालभरि भएका सक्रिय संक्रमितको संख्या घटे पनि संक्रमणको जोखिम भने कायमै रहेको प्रवक्ता डाक्टर पौडेलले बताउनुभयो। नेपालमा आज थप 1,157 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 10,652 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 892 जना तथा 3,889 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 265 जना गरी जम्मा 1,157 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी काठमाडौँ उपत्यकामा 335 जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा 265, भक्तपुरमा 28, ललितपुरमा 42 गरी काठमाडौँ उपत्यकामा जम्मा 335 जना संक्रमित थपिएको प्रवक्ता डाक्टर पौडेलले जानकारी दिनुभयो। यस्तै गत 24 घण्टामा 1,113 जना संक्रमण मुक्त भएका छन् भने कोरोना संक्रमणबाट आज थप 8 जनाको मृत्यु भएको छ। 9 जिल्लामा 500 भन्दा बढ़ी सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलले जानकारी दिनुभयो। प्रदेश दुईको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा अख्तियारले छापा मारेको छ। प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढ़ाऊ बेटी बचाऊ कार्यक्रम अन्तर्गत खरिद गरेका साइकलमा अनियमितता भएको उजुरी परेपछि मुख्यमन्त्री कार्यालयमा छापा मारेको बर्दिवास स्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। खरिद गरेको साइकल सम्बन्धी कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान शुरू भएको अख्तियारले जनाएको छ। उदयपुरको साविक रामपुर ठोक्सिला गाउँ विकास समितिका तत्कालीन सचिव केशव प्रसाद आचार्य सहित पाँचजना विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ। मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको आरोपमा आचार्य सहित तत्कालीन गाउँ विकास समिति सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधव प्रसाद खतिवड़ा र पुष्पराज सिग्देल विरूद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताउनुभयो। 7-8 वर्ष अघि नै मृत्यु भइसकेकाको व्यक्तिका नाममा आर्थिक वर्ष 2063-64 सालदेखि 2071-72 सम्ममा बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको 16,40,500 रूपियाँ बराबरको रकम निकासा गरी अनियमितता गरेको खुल्न आएको प्रवक्ता रिसालले बताउनुभयो। वर्षातका कारण 3 महिनादेखि अवरूद्ध बनेको बाजुराको मुख्य साँफे मार्तडी सड़क खण्ड सञ्चालनमा आएको छ। 3 महिनापछि सड़क विभागले पुनः पहिरो भत्किएको ठाउँमा मर्मत गरेपछि बाजुराको सदरमुकाम मार्तडीसम्म सड़क जोड़िएको हो। त्यस सड़कमा आजबाट साना गाड़ी र ट्र्याक्टर चल्ने भएको र भोलिसम्म बस समेत सञ्चालन हुने गरी बनाइसक्ने योजना रहेको सड़क विभागका इन्जिनियर दमन विष्टले जानकारी दिनुभयो। पछिल्लो समय शहरी क्षेत्रका शिक्षित परिवारमा लिंग पहिचान गरेर गर्भपतन गराउने प्रचलन बढ़ेको प्रति सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। संचारीका समूहले आज ललितपुरमा आयोजना गरिएको विभेदपूर्ण लिंग छनौट रोकथाम सम्बन्धी विभिन्न संचार माध्यमका सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा महिला अधिकार कर्मी वन्दना राणाले पढ़े लेखेको युवा पुस्तामा समेत छोराको चाहनाले लिंग पहिचान गरेर छोरीहरूको गर्भमै हत्या हुने गरेको बताउनुभयो। कार्यक्रममा अधिवक्ता सोनाली रेग्मी र संचारीका समूहकी अध्यक्ष नितु पण्डितले लिंग पहिचान गरेर छोरीको जन्म हुनै नदिने विषयलाई संचार माध्यमहरूले गम्भीर रूपमा उठाउनु पर्नेमा जोड़ दिनुभयो। नेपालमा 12 हप्तापछि लिंग पहिचान गरेर गर्भपतन गराउनेलाई 4 वर्ष कैद र 25,000 जरिवाना हुने कानूनी व्यवस्था छ। ओखलढुङ्गामा दुईवटा महत्वपूर्ण योजना तोकिएको समयभन्दा 1 वर्ष अगाडि सम्पन्न भएपछि स्थानीय उत्साही बनेका छन्। प्रदेश सरकारको लगानीमा निर्वाचन क्षेत्र स्तरीय रिंगरोड र सिस्नेखोला पुल निर्माणको काम तोकिएको समयभन्दा 1 वर्ष अगाडि नै सम्पन्न भएका हुन्। ओखलढुङ्गाबाट संवाददाता पूर्ण प्रसाद नेउपानेको रिपोर्ट।
पटक पटक म्याद थपिएर पनि वर्षौं आयोजना अलपत्र परिरहेका बेला ओखलढुङ्गामा प्रदेश सरकारबाट सञ्चालित दुईवटा आयोजना सक्नुपर्ने समय अगावै सम्पन्न भएका छन्। ठेक्का लाग्ने बित्तिकैदेखि कामले तीव्रता पाएको निर्वाचन क्षेत्र स्तरीय रिंगरोड र सिस्नेखोला पुल निर्माण समय अगावै सकिएर सञ्चालनमा आएपछि स्थानीय दंग छन्। देउरालीका छिरिङ नामगेल शेर्पा।
ओखलढुङ्गा हुँदै 16 जना पर्दामाथि गाडीमा जाएर आउनु पर्थ्यो। बाटो पनि सुविधा भइसक्यो। अब अगाडि नै बिमार भयो के भने एम्बुलेन्स आउँछ, गाडीहरू आइपुगिहाल्छ।
गाउँमा सड़कको सहज पहुँच नहुँदा विकास निर्माण त प्रभावित हुने नै भयो, अन्य थुप्रै असहजताहरू थिए। अहिले गाउँलाई शहरमा मात्रै जोड़िएको छैन, जिल्लाको सिंगो निर्वाचन क्षेत्रलाई एकै पटक जोड़ने गरी चक्रपथ निर्माणकै काम अघि बढ़ेपछि नागरिकमा समृद्धिको आशा पलाएको छ भन्नुहुन्छ सिद्धिचरण नगरपालिका 5 वडाध्यक्ष कुलप्रसाद दाहाल।
यति छिटै यो कल्पना गरेको थिएन।
प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले कार्यान्वयन गरिरहेका दुवै आयोजना सम्झौता अनुसार निर्माण सम्पन्न भएपछि प्रदेश का निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री अम्बिर बाबु गुरुङले एकै पटक दुवै आयोजना उद्घाटन गर्नुभयो।
यसमा हामीले राष्ट्रिय गौरव योजना पनि हामीले रूपान्तरण गरेको छ र हाम्रो समपूरक बजेट पनि यसैमा परेको छ। प्रदेश सरकारबाट पनि बहुवर्षीय योजनामा परेको छ।
उच्चस्तरीय चक्रपथ निर्माणको आयोजना अन्तर्गत निर्वाचन क्षेत्र नम्बर 1 उच्चस्तरीय चक्रपथ रिंगरोडको पहिलो खण्ड रूम्जाटार, सानीटार, बनपाले, बुलादी, देउराली, फेदे सड़क 3 वर्षमा बनाइसक्ने गरी 2076 पुष 20 गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले 9 किलोमिटर 800 मिटर सड़क निर्माणको काम थालेको 1.5 वर्ष नपुग्दै सम्पन्न गरेर हस्तान्तरण गरेको छ। निर्माण व्यवसायी तेज बहादुर भुजेल। त्यस्तै अर्को आयोजना हो मिलनचोक सपनावती रूम्जाटार सड़क खण्ड अन्तर्गत सिस्नेखोलामा 2 वर्षमा बनाइसक्ने गरी ठेक्का लागेको पुल 1 वर्ष नपुग्दै निर्माण सम्पन्न भइसकेको छ। समय अगावै सम्पन्न भएका आयोजनाको गुणस्तरता कस्तो होला भन्ने चौतर्फी प्रश्न उठेको छ। पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाका प्रमुख गंगा सागर यादव।
यो योजना हाम्रो प्रदेश सरकारको बहुवर्ष योजनामा क्वालिटी र क्वान्टिटीमा नो कम्प्रोमाइज।
कामको जिम्मा लिएका सरकारले मात्रै समयमै काम सक्दा पनि समृद्धिको सपना चाँडै पूरा हुने निवर्तमान मन्त्री अमीर बाबु गुरुङको भनाइ छ।
यही ढंगबाट हामी जान सक्यौं भने समग्र ओखलढुङ्गा समृद्धिमा रूपान्तरण हुन्छ।
समय अगावै ठेक्का लिएको काम सक्ने निर्माण कम्पनीले नियमअनुसार बोनस रकम समेत दावी गरेका छन्। पूर्णप्रसाद न्यौपाने, रेडियो नेपाल, ओखलढुङ्गा।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा समाधान गर्ने विश्वास दिलाउनु भएको छ। केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलाको आज उद्घाटन गर्नुहुँदै मन्त्री भूषालले समग्र निजी क्षेत्रलाई विश्वासमा लिएर नै विकासका गतिविधि अगाडि बढ़ाउने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो। कोरोना संक्रमण दर कम हुँदै गएपछि बैतडी जिल्लाका सबै विद्यालयहरू यति बेला भौतिक उपस्थितिमा नै सञ्चालन भइरहेका छन्। लामो समयसम्म कोरोना प्रकोपका कारण बन्द रहेका विद्यालय खुले पनि विद्यार्थीहरूको पढ्ने बानी भने पहिलाको जस्तो बन्न सकेको छैन। बैतडीबाट संवाददाता सीपी लोहियाको रिपोर्ट।
कोरोना भाइरसको महामारी नेपालमा फैलिएसँगै बन्द भएका विद्यालय केही समय अघि खुलेका छन्। लामो समय घरमै बस्नुपर्दा खासै पढ़ाई गर्न नसकेका विद्यार्थी अहिले स्कूल आउन पाउँदा खुशी छन्। पाटन स्थित श्रीकृष्ण माविका विद्यार्थी सम्राट भण्डारी।
घरमा बस्दाखेरि काम बढी हुने भयो, पढाइ गर्नको लागि किताबहरू पनि त्यति थिएनन् त्यति बेला, आफूभन्दा सिनियर थिए जो तिनीहरूको नजिक भएनन् त्यसको कारणले धेरै अप्ठ्यारो हुने।
कोरोना भाइरसको प्रकोप फैलिएसँगै लामो समय विद्यालय बन्द भएपछि परीक्षाका लागि समेत विद्यार्थीहरूले स्कूल जान पाएका थिएनन्। यसरी सानो कक्षाका विद्यार्थीहरू घरमा बस्दा धेरै कुराहरू भुलेको र शिक्षकहरूलाई समेत समस्या भएको बताउनुहुन्छ कृष्ण मावि पाटनका शिक्षक लालसिंह विष्ट।
भुलेर आउँछन् बच्चाहरू, निरन्तर छैन नि त, दुई दिन छुट्टी भयो भने होमवर्कै भुलिहाल्छन्। आज होमवर्क दिएको भोलि पनि आउँछन् कि आउँदैनन् थाहा छैन। लामो पिरियडसम्म यो लकडाउनका कारणले पनि बिर्सिने बानी के विश्वकै यो समस्या।
अहिले कोरोनाको महामारी कम भएसँगै बैतडीका सबैजसो विद्यालय सञ्चालनमा आएका छन्। यसरी विद्यार्थीहरूको नियमित पठन पाठन शुरू भए पनि कोरोना सतर्कताका मापदण्ड अप्नाउन समस्या भइरहेको बताउनुहुन्छ निङ्लासैनी मावि देहीमाण्डौका शिक्षक तिलक बोहरा।
मापदण्ड पूरा गराउनको लागि ग्रामीण परिवेश एकदमै मुस्किल परेको छ, विद्यार्थीहरूलाई जुन पढ्ने बानीको विकासमा त धेरै असर पारेको छ।
विद्यार्थीहरूले नियमित स्कूललाई घरमा समेत मेहनत गरेमा पढ्ने बानी पुरानै अनुसार बस्नेछ, यसका लागि विद्यार्थीका साथै शिक्षक र अभिभावक समेत जिम्मेवार हुनु जरुरी छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। जापानको सत्तारूढ़ दल लिबरल डेमोक्रेटिक पार्टी एलडीपीको नेतामा फुमियो किसिदा निर्वाचित हुनुभएको छ। नेता छानिएसँगै किसिदा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ। पूर्व विदेश मन्त्री किसिदाले तारो कोनोलाई नेतृत्वमा पराजित गर्नुभएको थियो। जापानमा कोनो लोकप्रिय रहे पनि संसदीय दलको नेतामा भने किसिदा निर्वाचित हुनुभएको छ। स्पेनको ला पाल्मा टापुमा भएको ज्वालामुखी विस्फोटबाट निस्केको लाभा एटलान्टिक सागरमा मिसिएपछि त्यसले विषाक्त ग्यास छाड्ने चिन्ता उत्पन्न भएको छ। कालो धुवाको मुस्लोसहित सागरमा मिसिएको लाभाले पानी प्रशुद्धित बनाई समुद्री जीव र पर्यावरणमा असर पर्ने बताइएको छ। गत सेप्टेम्बर 19 भएको सो ज्वालामुखी विस्फोटपछि निस्केका लाभाहरूले गाउँ बस्तीमा पसेर कैयौं घरहरूमा क्षति पुर्याएको थियो। उत्तर कोरियाले आफूहरूले सफलतापूर्वक हाई पार सोनिक क्षेप्यास्त्र ह्वाङसोङ 8 परीक्षण गरेको दावी गरेको छ। उत्तर कोरियाली संचार माध्यमले सेनाले 5 यता विकास गरेको 5 महत्वपूर्ण हतियारमा ह्वाङसोङ 8 महत्वपूर्ण रहेको जनाएका छन्। उत्तर कोरियाली सेनाले क्षेप्यास्त्रलाई आणविक बम बोक्न सक्ने रणनीतिक हतियारका रूपमा लिने गर्दछन्। अब आर्थिक समाचार।
कार्बन उत्सर्जन न्यूनीकरण गरी हरित र दिगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजी क्षेत्रले ऊर्जा क्षेत्रमा सहकार्य अघि बढ़ाउने विषयमा छलफल गरेका छन्। ऊर्जाको क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवर्धन गर्ने उद्देश्यले डिजिटल प्लेटफर्मको माध्यमबाट बुधबार छलफल भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले नेपालको हरित पूर्वाधारमा लगानी गरी लाभान्वित हुन तथा सन् 2030 सम्ममा उच्च मध्यम आय भएको राष्ट्रको स्तर डलरमा पुग्ने नेपालको लक्ष्यमा सघाउन बेलायती लगानीकर्ताहरूलाई अनुरोध गर्नुभयो। कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ऊर्जा क्षेत्रमा नेपालमा रहेको अपार सम्भावनाको उपयोग गर्न नेपाल र बेलायतका लगानीकर्ताहरूलाई अनुरोध गर्नुभयो। नेपाल र बेलायतका लगानीकर्ताहरूको सहभागिता रहेको उक्त कार्यक्रममा युके नेपाल व्यापार तथा लगानी फोरमका सभापति लर्ड शेख, नेपाल स्थित बेलायती राजदूत निकोला पोलिट र नेपाली राजदूतावासकी रोशन खनालले हरित अर्थतन्त्रको प्रवर्धनका लागि नेपाल र बेलायतका निजी क्षेत्रहरू बीचको सहयोग र सहकार्यबाट द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने विचार व्यक्त गर्नुभयो। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से 50 अंकले वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक 1.93% अर्थात 50.58 अंकले बढेर 2665.93 बिन्दुमा पुगेको छ। बजार ओह्रालो लागेर सबै कम्पनीहरूको शेयर मूल्य सस्तिएसँगै लगानीकर्ताहरू सस्तोमा शेयर किन्न झुम्मिँदा यस दिन बजारले सकारात्मक गति समाएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स 8.58 अंकले बढेको छ। यस दिन कारोबार रकम भने केही घटेको छ। बुधबार 229 कम्पनीहरूका 63,916 पटकको कारोबारमा 5,02,85,55,000 रुपियाँ बराबरका 98,94,000 किता शेयरहरू किनबेच भएका छन्। बुधबार 13 उपसमूहका परिसूचकहरू बढेका छन्। सरकारले कोरोनाको बीमा गरेका सर्वसाधारणलाई बीमा रकम उपलब्ध गराउन सम्बद्ध निकायसँग छलफल शुरू गरेको छ। विभिन्न बीमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी रहेको कोरोना बीमा रकम भुक्तानीको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले बुधबार अर्थ मन्त्रालयमा छलफल गर्नुभएको हो। अर्थमन्त्री शर्माले बुधबार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहितका पदाधिकारीहरूलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयहरूमा छलफल गर्नुभएको छ। यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समेत अर्थमन्त्री शर्माले बीमा समितिलाई निर्देशन दिनुभयो। नेपाल उद्योग परिसंघ र नेपाल चार्टर एकाउन्टेन्ट संघ नेपालका साना तथा मझौला उद्योगका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालन गर्न सहमत भएका छन्। तालिम कार्यक्रम सञ्चालन तथा आपसी सहकारी विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर एकाउन्टेन्ट संघ बीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
भैरवा गाइड्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल टी20 क्रिकेटमा पहिलो जित निकालेको छ। ट्यू क्रिकेट मैदानमा बुधबार विराटनगर वायरसलाई 6 विकेटले पराजित गर्दै भैरवाले पहिलो जित निकालेको हो। विराटनगरले दिएको 90 रनको सामान्य लक्ष्य भैरवाले 15 ओभर 3 बलमा 4 विकेट गुमाउँदै पूरा गरे। पहिलो खेलमा पोखरा राइनोसले पहिलो जित निकालेको छ। ट्यू क्रिकेट मैदानमा बुधबार नै साबिक विजेता ललितपुर ट्राइटन्सलाई 9 विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो। ललितपुरले दिएको 52 रनको लक्ष्य पोखराले 6 ओभर 3 बलमा 1 विकेट गुमाएर पूरा गर्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित 7 ओभरमा 6 विकेट गुमाएर 51 रन बनाएको थियो। वर्षाको कारण आउटफिल्डिङ भिजेको कारण 2 घण्टा ढिला शुरू भएपछि खेल 7 ओभरमा कटाइएको थियो। यस जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखराले 2 खेलमा 3 अङ्क जोडेको छ। पोखराले पहिलो खेलमा भैरवा गाडीसँग अङ्क बाँडेको थियो। वर्षाको कारण खेल रद्द भएपछि पोखराले 1 अङ्क पाएको थियो। ललितपुरको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा ललितपुर काठमाडौँ किङ्स इलेभेनसँग पराजित भएको थियो। अङ्कविहीन ललितपुर पुछारमा रहेको छ। विभागीय टीम नेपाल पुलिस क्लब 6 संस्करणको एनबीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमी फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरी स्थित राखेबा कवर्ड हलमा बुधबार ढोरपाटन स्पोर्ट क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम 4 पुगेको हो। यस जितसँगै समूह 1 पुलिसले 1 खेलमा 3 अङ्क जोडेको छ र 1 खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको छ। ढोरपाटनको भनी यो लगातार दोस्रो हार हो। ढोरपाटन समूह चरणबाट बाहिरिएको छ। अब पुलिस र एफएफ बीचको खेलले समूह विजेता र उपविजेताको तय हुनेछ। क्यानका सचिव अशोकनाथ प्याकुरेलले सचिवबाट राजीनामा दिनुभएको छ। साथै उपाध्यक्ष राजाबाबु श्रेष्ठले पनि प्याकुरेलसँगै राजीनामा दिनुभएको छ। करिब 4 दशकदेखि क्यानमा विभिन्न पदमा रहेर काम गर्नुभएका अशोकनाथले अचानक पदबाट राजीनामा दिने निर्णय गर्नुभएको हो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस, वर्षा 0.5 मिलीमिटर। काठमाडौँको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस, वर्षा 0.3 मिलीमिटर। पोखराको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 20.1 डिग्री सेल्सियस, वर्षा 12.7 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 0.5 मिलीमिटर। र दिपायलको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा आन्तरिक हवाई उड्डयन क्षेत्रमा देखा परेका समस्याको अध्ययन गरी 3 महिनाभित्र प्रतिवेदन पेश गर्न 5 सदस्यीय छानबिन समिति गठन। संगठन विस्तार र पार्टी सम्मेलनहरूलाई प्रभावकारी बनाउने नेकपा माओवादी केन्द्र स्थायी समितिको निर्णय। विश्व मुटु दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइयो। साथै प्रदेशमा मुटु अस्पताल स्थापना गर्ने स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठको प्रतिबद्धता। नेपालमा कोरोना भाइरसको संक्रमण दर घटे पनि संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र जापानको सत्तारूढ़ दल लिबरल डेमोक्रेटिक पार्टीको नेतामा फुमियो किसिदा निर्वाचित हुनुभएपछि उहाँ प्रधानमन्त्री बन्ने निश्चित। यसका साथै साँझ 7 बजेको समाचार यहीं सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।